मेरो पहिलो प्रश्न नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका सदस्य एवं पर्सा जिल्लाको पनि स्थानीय नेता हुनुहुन्छ रामप्रकाश कुँवरजीसँग छ। अब राप्रपा पनि सरकारबाट बाहिरिसक्यो, मधेस केन्द्रीय दलहरूले पनि चुनावको विरोध गरिरहेका छन्। यो अवस्थामा अब सरकार साँच्चै सङ्कटमा परेको हो।
वास्तवमा जुन एउटा चाहिँ राष्ट्रिय दृश्य देखा परिरहेको छ, निश्चित रूपमा सरकारलाई अप्ठ्यारो परेको छ, सरकार अप्ठ्यारोमा छ। तर राप्रपा सरकारबाट बाहिरिने कुराहरू त्यति अझै क्लियर भइसकेको छैन र मधेसी मोर्चाहरूलाई पनि वार्तामा लगेर कम्तीमा संविधान संशोधन गरेर सम्मतिमा ल्याउने प्रयास अहिले पनि भइरहेको हुनाले चाहिँ अहिले ठ्याक्कै भनेर चाहिँ भन्ने स्थिति छैन।
हामीसँग सङ्घीय समाजवादी फोरम नेपाल पर्साका सचिव नागेन्द्र प्रसाद यादव हुनुहुन्छ। अब तपाईँहरूले त मधेसको माग सम्बोधन नभएसम्म, संविधान संशोधन नभएसम्म भाग लिने कुरा त के चुनावै हुन दिन्न भनेर अडानमा हुनुहुन्छ। तर आज मङ्गलबार पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम सुरु भइसकेको छ, अनि तपाईँको पार्टी त चुनावमा भाग लिन्छ भन्दैछन्, के हो कुरा अलिकति स्पष्ट पारिदिनुहोस् न।
तपाईँले राख्नुभएको कुरा ठिक हो। हाम्रो पार्टी सङ्घीय समाजवादी फोरम नेपाल लगायत संयुक्त लोकतान्त्रिक गठबन्धनले चुनाव हाम्रो संविधान संशोधन नभएसम्म, हाम्रा मुद्दाहरू सम्बोधन नभएसम्म हामी स्थानीय चुनाव लड्दैनौँ भनेकै हो, अहिले पनि भनिरहेछौँ। खास गरेर हाम्रो इङ्गित कहाँ हो भने हामी एकीकरणभन्दा पार्टी एकीकरणभन्दा अगाडिदेखि नै हामी मधेसीहरू विभेदमा परेका छौँ राज्यबाट। राज्यले हाम्रो माग सम्बोधन गर्दैन तबसम्म हामी चुनावमा भाग लिँदैनौँ।
अनि मसाल छापको उम्मेदवारी किन दर्ता भएको
छ? म भन्दैछु त्यो सम्बन्धमा, म जाँदैछु त्यहाँ। हामी भनेकै हो, अहिले पनि हाम्रो तराई मधेसमा हाम्रो अधिकार स्थापित नभएसम्म, संविधान संशोधन नभएसम्म हामी अहिले पनि यहाँ चुनावमा भाग पनि लिनौँ र चुनाव गराउन पनि दिँदैनौँ, त्यसमा हाम्रो दृढता छ। अब रह्यो प्रथम चरणको चुनावमा मसाल चिन्ह प्रयोग गरेर चुनाव भइरहेछ, पार्टी उसमा भाग लिइरहेछ तपाईँको प्रश्न छ, त्यो सम्बन्धमा म के भन्न चाहन्छु भने नेपालको भौगोलिक धरातल दुईटा छ। हामीसँग तत्कालीन सङ्घीय समाजवादी पार्टीका नेताहरू सहकार्य गरेका थिए, पछि हाम्रो मुद्दा नेपालमा पिल्सिएका, अपमानित भएका, उपेक्षित भएका जाति जनजातिहरू, मधेसीहरू, हाम्रो मुद्दा एउटै भएको कारणबाट हामी एकताबद्ध भएका छौँ, एक पार्टीमा एक ढिक्का भएका छौँ। तर हाम्रो मागको जुन धरातल छ, मधेस भूगोलको जुन मागको कुरो छ र पहाडको कुरोमा धेरै फरक छ।
अनि माग चाहिँ भूगोलको आधारमा फरक फरक छ, पहाडमा हुने चुनावमा हामी भाग लिन्छौँ, मधेसमा हुने चुनावमा हामी भाग लिन्नौँ, यो कुरो मैले अहिले बुझिनँ। सायद अहिले सुनिरहेका तपाईँकै पार्टीका पनि कार्यकर्ताहरूले बुझ्न नसकिरहेका होलान्, आम मधेसी जनताहरूले नबुझेका होलान्, अलिकति बुझाइदिनु।
होइन, त्यो बुझ्ने प्रयास गर्नुपर्छ। केही नबुझेका कुराहरू म तपाईँको मार्फत, यो नारायणी एफएमको मार्फत म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने हाम्रो भौगोलिक धरातल अलग भएकोले पहाडमा जुन साथीहरू हुनुहुन्छ उहाँले चुनाव लड्न इच्छुक हुनुहुन्छ त्यसमा हामी बाधक बन्दैनौँ। तर तराईमा हाम्रो माने सीमाङ्कनको कुरो हाम्रो तराईको हो, जनसङ्ख्याको आधारमा हाम्रो कन्स्टिट्युएन्सीहरू बाँडिनु पर्छ।
पहाडमा रहेका तपाईँका कार्यकर्ताका, तपाईँका शुभचिन्तकका, तपाईँका समर्थकका, अर्थात् राज्यद्वारा विभेदमा पारिएका, पिल्सिएका, शोषित समुदायको माग पुरा भइसक्यो, त्यही भएर चुनावमा जाँदै हो तपाईँको पार्टी पहाडमा?
होइन, त्यो चाहिँ क्रमशः हुँदै जाने हो, आफ्नो मागलाई छोडेर चुनावमा गएका होइनौँ। हाम्रो पार्टीले आफ्नो मागैलाई बाइपास गरेर चुनावमा गएको होइन। हाम्रो कुरा के हो भने जहाँ जुन साथीहरू चुनावमा गएका छन्, राज्यबाट भएका विभेदहरू यही चुनाव मार्फत आफ्ना अभिव्यक्तिहरू राख्छन्, आफ्ना सुझावहरू राख्छन्, जनतालाई अरू सुसूचित गराउँछन् र त्यसमा आफ्नो समर्थन जुटाउँछन्। एउटा उहाँहरूको लागि एउटा मौका हो, पहाडको परिप्रेक्ष्यमा, हिमालको परिप्रेक्ष्यमा। र
रामप्रकाश भर्खरै नागेन्द्रजीले भन्नुभयो, त्यो कुरासँग तपाईँ कतिको सहमत हुनुहुन्छ?
नागेन्द्रजीले जुन कुरा राख्नुभयो सङ्घीय समाजवादी फोरमको तर्फबाट, वास्तवमा अब जनताले लाई बुझाउने क्रममा उहाँले भन्नुभयो, त्यो उहाँको विषय रह्यो। तर अलिकति चाहिँ एकातिर सङ्घर्ष, एकातिर चाहिँ चुनाव भन्दाखेरि चाहिँ अलिकति हलुका नमिले जस्तो लाग्छ। तर पनि त्यसमा चाहिँ म त्यति चाहिँ व्याख्या गर्न चाहदिनँ।
तपाईँलाई त खुसी नै लाग्यो होला नि, आन्दोलनमा रहेको एउटा शक्ति चुनावमा भाग लिँदैछ।
त्यसो होइन, हामी समग्रमा मधेसका जनताहरूसँग विभेद भएकै हो त्यो कुरा म स्वीकार छु। म मधेसमा रहेर माओवादी केन्द्रको राजनीति गर्छु, त्यसो भएको हुनाले चाहिँ विभेद भएको पक्कै हो। तर समस्या समाधानको लागि चाहिँ जुन हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस मोर्चासँग बारम्बार वार्ताको प्रयास गरिरहनु भएको छ, त्यसमा पनि एमाले प्रतिपक्षमा रहेको हुनाले एमाले खालि वार्ताको बाधक बनिरहेको अवस्थामा पनि एमालेलाई वार्तामा ल्याउनको लागि अवरात्र उहाँले कोसिस गरिरहनु भएको छ। त्यसो भएको हुनाले चुनावमा आउँदा राम्रो, तर पनि प्रक्रिया पुरा गरेर मधेसी मोर्चालाई वार्तामा ल्याएर उहाँहरूको मागलाई सम्बोधन गरेर चुनाव हुनुपर्छ भन्ने माग हो। त्यसो भएको हुनाले नै हाम्रो प्रधानमन्त्रीले अहिलेका हाम्रा पार्टीका अध्यक्षले दुई चरणमा वैशाख 31 गतेलाई जेठ 31 गते नै दुई नम्बरको प्रदेशको चुनावलाई लैजानुको कारण नै उहाँलाई समाहित गरेर नै हो। तर विभेद गरेर चाहिँ देशमा चुनाव चाहिँ हुन सक्दैन र उहाँको कुरामा सम्झ्छु। चुनावमा आउँदा चाहिँ सब
होइन, प्रचण्ड नेतृत्वको सरकारले अहिले चुनाव चाहँदैछ भन्ने कुरा कसरी पत्याउने? एक अर्थमा मधेसी मोर्चा सहमतिमा आइसकेको छैन, अर्को अर्थ चुनावको मुखमै न्यायालयमाथि प्रचण्ड नेतृत्वको सरकारले खुला हस्तक्षेप गरेको छ। प्रधान न्यायाधीशमाथि महाभियोगको प्रस्ताव दर्ता गरेपछि मुलुकको राजनीति अहिले कहाँ पुगिरहेको छ त्यो तपाईँलाई पनि थाहा होला। त्यो सँगै जोडिएर गृहमन्त्रीले राजीनामा दिइसकेका छन्। त्यो सँगसँगै सत्ताको एक प्रमुख घटक 37 वटा सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले औपचारिक रूपमा केन्द्रीय कार्य समितिको बैठकै बसेर सरकारबाट बाहिरिने निर्णय गरिसक्यो र आज प्रधानमन्त्रीलाई त्यसको विषयमा औपचारिक जानकारी पनि गराइसक्यो, सरकारबाट हटिसकेको छ। यस्तो अवस्थामा यो सरकारले चुनाव चाहँदैछ भन्ने कसले पत्याइदिने?
देशको राष्ट्रिय समस्याहरूलाई बुझ्ने कोसिस गर्नुपर्छ। जहाँसम्म यो सरकारले चुनाव चाहेको नचाहेको भन्ने कुराहरू एउटा चाहिँ प्रधान न्यायाधीशको गृहमन्त्रीको कुरालाई लिएर मात्रै हुँदैन, किनभने समग्रमा देश चुनावमा हुँदै गर्दा प्रधानमन्त्रीजीले भनिसक्नु भएको छ, सरकारले भनिसकेको छ। यो अवस्थामा न्यायालयले कार्यपालिकामाथि धावा बोल्न लागिसकेपछि, गलत किसिमको चाहिँ क्रियाकलाप हुन लागिसकेपछि, प्रतिगामी तत्त्वहरूको चाहिँ र प्रतिक्रियावादीहरू तत्त्वको चाहिँ स्थलखेल हुन लागिसकेपछि, वास्तवमा विधिको शासन हो तर एक्लै अर्काको कार्यपालिकामाथि धावा बोलिसकेपछि, कार्यपालिकाले पार्टीको अधिकार हस्तक्षेप गरिसकेपछि, विभिन्न किसिमको चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेल भइसकेपछि, यो अवस्थामा केही अस्थिर राजनीति भएको छ। गृहमन्त्रीले जसले राजीनामा दिनुभएको छ त्यही बेन प्रधान न्यायाधीशको सवाललाई लिएर आएर राप्रपामा असन्तुष्टि बढेको छ। तर वास्तवमा चाहिँ समग्रमा हेर्ने भने प्रधानमन्त्रीज्यूले चुनाव गर्न चाहेकै हो, अहिले पनि उहाँ चाहिँ कटिबद्ध हुनुहुन्छ, हामीले विश्वास छ उहाँले दुई चरणमा भए पनि चुनाव गराउनुहुन्छ।
नरेन्द्रजी के लाग्छ, वास्तवमा अहिलेको पछिल्लो राजनीतिक अवस्था हेर्दा, सरकारका स्टेपहरू हेर्दाखेरि त्यो सरकारले चुनाव गराउन चाहेको जस्तो देखिन्छ?
यस सम्बन्धमा मैले के एउटा भन्न चाहन्छु भने, अहिले यसो सरासरी हेर्दाखेरि सरकार र कार्यकारिणी अधिकार सरकारसँग हुन्छ, न्यायपालिकाको कार्यक्षेत्र र कार्य क्षेत्र अधिकारलाई, अब यो कानुनी कुरो हो, म कानुनको विद्यार्थी होइन, तैपनि यसो मिडियाको कुराहरू सुन्दाखेरि प्रधान न्यायाधीश सुशला कार्कीका अभिव्यक्तिहरू मिडिया मार्फत जुन आएका छन्, पत्र पत्रिका मार्फत आएका छन्, त्यसलाई यसो सामान्य तरिकाले बुझ्दाखेरि सरकारले आफ्नो चाहना अनुसारको आइजिपी नियुक्ति गराउने, न्यायपालिकालाई आफ्नो मातहत आफ्नो छातामुनि तान्ने प्रवृत्ति देखिएको छ, र यस अन्तर्गत उहाँहरूको बिचमा यो हिजो अस्तिको मात्रै घटना होइन, यो घटनाक्रम आइजिपी नियुक्ति अरू एउटा तिनजना पूर्व आइजिपीहरूलाई जुन त्यो समेतलाई कुरा लिएर यो कार्य नेपालको कार्यपालिका कार्यकारिणी अधिकार सरकारको जुन छ त्यसमाथि हस्तक्षेप भएको सरकारले एकातिर बुझ्ने, अर्कोतिर महाभियोग लगाएर स्वतन्त्र न्यायालयको अधिकारलाई कार्यकारिणी कार्यपालिकाले कुण्ठित गर्न खोज्ने, दुवैको बिचमा यस्तो द्वन्द आएको देखिएको छ।
यो द्वन्दले म नारायणजी तपाईँसँग छोटकरीमा सुन्न चाहन्छु, यो द्वन्दले जुन परिस्थिति अहिले निम्त्याएको छ नेपालको राजनीतिमा, यसले यो सरकार चाहिँ चुनाव गराउन इच्छुक छ या छैन जस्तो
यस्तो अवस्था सिर्जना भएको छ? निश्चित रूपमा यो चुनाव निष्पक्ष स्वच्छ तरिकाले गराउनको लागि, भयरहित तरिकाले गराउनको लागि सरकार बलियो तरिकाले स्ट्रङली उभ्नु पर्ने अवस्थामा, अहिलेको अवस्थामा सरकार अस्थिर भइरहेछ, अझ त आज नोमिनेसनको मात्रै टाइम हो, चुनाव त हुने अहिले समय धेरै बाँकी छ, यस बिचमा धेरै अस्थिरताहरू उत्पन्न हुने सम्भावनाहरू बढेको छ, आफै भित्रमा यो एउटा धेरै माने षड्यन्त्रपूर्ण कुरा देखिएको हुनाले यो यसको भित्र अब मनसाय के रहेछ, देश सरकारलाई अस्थिर गराएर, व्यवस्थालाई तहस नहस गराएर, यो देशलाई अब कतातिर लाने हो, कतातिर लाने षड्यन्त्र भइरहेको छ भित्र भित्रै, हामी त अचम्ममा परेका छौँ।
रामप्रकाशजी, तपाईँलाई के लाग्छ, यो मुलुक सहज बाटोतिर गइरहेको छ या फेरि मुलुक अन्यलको खाडलमा चाहिँ धकेलिँदैछ?
होइन, वास्तवमा देशको प्राविधिक कारणले जनताहरूमा कहीँ चुनाव हुँदैन कि भन्ने आशंका बढ्नु, भर्खरै नागेन्द्रजीले भन्नुभयो कतै क्रियाकलापले चाहिँ चुनाव नगर्ने षड्यन्त्र हो कि भन्ने जस्तो आशय पनि व्यक्त गर्नुभयो। वास्तवमा नियतिमा हाम्रा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीको त्यो नियत छैन, किनभने जसले चाहिँ जनयुद्धको जगमा संहिताको चाहिँ परिक्रमा गर्नुभयो, जसले चाहिँ जन्मायो त्यसलाई माया हुन्छ। तर के भने निश्चित रूपमा देशको परिस्थिति प्राविधिक कारण हेऱ्यो भने अलिकति जटिल अवस्था चाहिँ देखिएको छ, त्यसले गर्दा चाहिँ नियतिमा शङ्का हुने कुराहरू त्यसरी आएको हुनसक्छ। वास्तवमा नियतिमा त्यो सोच्नु चाहिँ गर्व हो, तर घटनाक्रमले चाहिँ वास्तवमा चाहिँ जटिल प्रक्रिया भइरहेको अवस्थामा चाहिँ असहज देखेको हुनाले चाहिँ मानिसहरूमा त्यसरी सोचेको हो भन्ने लाग्छ मलाई।
हस्, व्यस्त समयका बावजुद पनि हाम्रो स्टुडियोसम्म आइदिनु भयो, समय दिनुभयो, आफ्ना विचारहरू राखिदिनु भयो। यसका लागि नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य रामप्रकाश कुमार र संघीय समाजवादी फोरम नेपाल पर्साका सचिव नागेन्द्र प्रसाद यादव, यहाँ दुवैजनालाई धन्यवाद।